نحمده ونصلي على رسوله الكريم اما بعد فاعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقه قولي رب يسر ولا تعسر وتمم بالخير. ہم دیکھ رہے تھے کہ اپنی پرسنالٹی کو کریٹو بنانے کے لیے کیا ضروری ہے, تو اس میں ابھی تک ہم نے جو چیزیں دیکھیں وہ ٹھوس نظریہ حیات یعنی زندگی کا ایک مقصد معلوم ہونا چاہیے, پھر دوسری چیز اصولوں کا علم اور ان پر عمل کرنا, با اصول ہونا, پھر تیسری چیز ہم نے دیکھی تھی اخلاص نیت اور اخلاص عمل کی, کیونکہ جتنا نیتوں میں اخلاص ہوگا عمل اچھے ہوں گے, اور عمل اچھے ہوں گے تو انشاءاللہ کامیابی کی امید زیادہ ہوتی ہے. پھر چوتھی چیز ہم نے دیکھی تھی احساس ذمہ داری, رسپانسبلٹی کا احساس ہونا. پانچویں چیز دیکھی تھی شجاعت, بریوری. اور چھٹی چیز دیکھی تھی حیا, کہ ہمارے اندر حیا ہونی چاہیے, کس حد تک ہم واقعی اس چیز کے لیے جھجک رکھتے ہیں کہ ہم کوئی گناہ اللہ کے سامنے کریں یا اکیلے میں کریں یا دوسروں کے سامنے. ساتویں چیز ہم نے دیکھی تھی میانہ روی, اعتدال, ماڈریٹ ہونا, ایکسٹریمزم سے بچتے ہوئے, ایکسپلائٹیشن سے بچتے ہوئے اور ایموشنلزم سے بچتے ہوئے اپنے آپ کو زندگی میں رکھنا. اور آٹھویں چیز ہم نے دیکھی تھی صبر و تحمل. تو اب انشاءاللہ تعالیٰ آج ہم نویں چیز دیکھیں گے جو کسی بھی انسان کو کامیاب انسان بنا سکتی ہے. وہ کامیاب ماں بن سکتی ہے, کامیاب استاد بن سکتا ہے, کامیاب اسٹوڈنٹ بن سکتا ہے, اور خاص طور پہ اسٹوڈنٹس کے لیے تو یہ بہت ہی ضروری ہے. اور وہ کیا ہے؟ استقامت اور باقاعدگی, فارم ہونا اور ریگولر ہونا. حقیقت یہ ہے کہ جو لوگ اپنی زندگی میں یہ دو چیزیں لے آتے ہیں نا, تو وہ کامیابی کی راہ پر چل پڑتے ہیں. بہت ساری چیزیں ہماری زندگی میں آتی ہیں اور نکلتی جاتی ہیں. چند دن جوش میں ایک چیز کرتے ہیں پھر چھوڑ دیتے ہیں, کبھی کرتے ہیں کبھی نہیں کرتے. نتیجہ کیا ہوتا ہے کہ انسان ایک لڑکتی ہوئی فٹ بال بن جاتا ہے, جس کو جس نے جدھر لڑکایا وہ اس طرف چل پڑا. اسی کو کہتے ہیں تھالی کا بینگن غالباً, کہ جس نے جدھر ہلایا چل پڑے. نہیں, مستقل مزاجی اور باقاعدگی شخصیت کو معروف اور مقبول بناتی ہے اور انسان منظم رہتا ہے. زندگی میں بہت ساری آپشن سامنے آتی رہتی ہیں. آپ ایک بزنس ابھی شروع کر نہیں پائے, آپ کے سامنے ایک دوسرا بزنس آ سکتا ہے, لیکن کیا آپ پہلے کو چھوڑ کے اب اگلے کی کوشش شروع کر دیں؟ نہیں, آپ پہلے اس میں محنت کریں. آپ نے بڑی محنت اور کوشش سے گھر لیا, اب آپ نے بھی وہاں سیٹ ہوئے, آپ کو اس سے ایک اچھی ڈیل اخبار میں دکھ گئی, آپ نے کہا رہے میں نے جلدی کر دی لینے میں, دیکھو یہ تو اس سے بھی سستا ہے, اس سے بھی اچھا ہے, چلیے اب بے چین ہو گئے. اسی طرح بعض دفعہ آپ دیکھیے کہ گاڑی لے لی, چند دن بعد اور اچھی لگی, کمپیوٹر لیا. زندگی میں بہت سے چانسز ملیں گے, لیکن آپ نے جو کام کر لیا, جس کے لیے کمٹ کر لیا, اب آپ نے وہاں سے ہٹنا نہیں. اور آپ دیکھیے کہ دین اسلام اس کی خوبصورت دلیل دیتا ہے توحید کی صورت میں. ایک رب کے ساتھ اپنے آپ کو جوڑنے والا کتنے ہی چمکتے ہوئے خداؤں کی دنیا کے بیچ میں کیوں نہ رہے, اس کو وہ اٹریکٹ نہیں کرتے, کیونکہ وہ ایک سجدہ جسے تو گرا سمجھتا ہے, ہزار سجدوں سے دلاتا ہے آدمی کو نجات. ایک رب کے ساتھ مستقل مزاج ہونا, اسی کا نام تو توحید ہے. پھر دین اسلام پہ جمے رہنا, یہ انسان کے اندر منافقت کو ختم کرتا ہے. پھر اسی طرح آپ دیکھیے کہ نجی زندگی میں ایک بیوی اور شوہر کا معاملہ جب ہوتا ہے, شروع میں تو کہا گیا کہ اچھی طرح چھان پھٹک کر لو, لیکن جو ہی وہ رشتہ ہو گیا, شادی ہو گئی, یا چلیں بعض دفعہ منگنی کے بعد لوگوں کے ارادے بدلنے لگتے ہیں, کوئی اور اس سے اچھی آپشن دکھتی ہے, تو اس طرح کے معاملات میں آنے لگتے ہیں کہ یہاں سے چھوڑ کے کہیں اور کرتے ہیں. نہیں, اللہ کے نبی صلی اللہ علیہ وسلم نے بھی یہی حکم دیا تھا کہ جب تم کسی چیز کا ارادہ کر لو تو پھر بس اللہ پہ توکل کرو, عزم میں بدل جائے بات تو بس پھر توکل کرو. تو انشاءاللہ اس کو دیکھیں گے. آپشنز کا بہترین استعمال کرنا ہے. ہر چیز اچھی ہوتی ہے, اس سے اچھی مارکیٹ میں آتی رہے گی, لیکن کامیاب وہ لوگ ہیں جو ایک چیز سے جمے تو جم گئے. ورنہ تو دیکھیے کوئی گھر ہی نہ بسے, ہر بیوی دوسرے شوہر کو دیکھنے لگے اور ایک کے اوپر نگاہیں اٹھائے. اسی نے تو آج معاشروں کو برباد کر دیا. دین کے نام پہ بھی آپ دیکھیے تو جب ہم کوئی کام کرتے ہیں, اللہ تعالیٰ ہمیں کوئی ایک آپشن دکھاتا ہے. مثال ہے کہ اب آپ لوگ اس وقت یہ کلاس لے رہے ہیں, اللہ تعالیٰ نے آپ کو جمع دیا, اب آپ اگر اس سے لڑکنے لگیں, نہیں اب تو یہ سیکھ لیا, اب شوق بھی پورا ہو گیا, اب کچھ اور سٹائل دیکھتے ہیں, کل کوئی اور آپشن ہم ہی آپ کو دکھا دیں, تو آپ کے نہیں میں اس کو چھوڑ کے اس میں جاتی ہوں, یہ زیادتی ہوتی ہے. ایک کی قیمت پہ دوسری چیز ملے نا, تو یہ انسان کے لیے کوئی بہت بڑی خوشی کی بات نہیں ہے. خوشی کیا ہے کہ ایک کے ساتھ اس کو متاثر کیے بغیر کوئی دوسرا بھی انسان فائدہ لے جو اس پہلی چیز کو مزید پختہ کروا دے تو وہ اور بات ہوتی ہے، تو لہٰذا استقامت اور باقاعدگی۔ دسویں چیز جو کسی انسان کو کامیاب انسان بناتی ہے وہ خوف خدا اور آخرت کا خوف ہے، اللہ کا خوف اور آخرت کا خوف، یہ ہیں وہ دو چیزیں جو انسان کے کام کرنے کی رفتار کو بڑھا دیتی ہیں۔ دو چیزیں انسان کو واقعی حرکت پہ مجبور کرتی ہیں، ایک خوف اور ایک شوق۔ آپ بیٹھے میں ایک دم چھپکلی کو دیکھیں گے تو خوف کے مارے وہاں سے اٹھ جائیں گے، حرکت کرنے لگیں گے، یا شوق یہ کہ دور آپ کو کوئی آپ کی من پسند چیز دکھائے اور کہے کہ لینی ہے تو فوراً لے لو، آپ فوراً اٹھ کے چل پڑیں گے۔ یہی دو خوف اور شوق دلائے گئے جنت اور جہنم کی صورت میں۔ ان میں سے بھی خوف بڑا ایلیمنٹ ہے۔ آپ دیکھیے کہ اللہ سے ڈرنا یہ ہمیں برے اعمال سے بچائے گا، ہمیں وقت ضائع کرنے سے بچائے گا، حرام کھانے سے بچائے گا، ہم لغویات میں ملوث نہیں ہوں گے، ہم بہت ساری گلیوں سے بچ کر ایک سیدھی راہ پر آ جائیں گے اور ہمارے سامنے ایک عظیم ذات کے وجود کا احساس، اس کی صفات اور اس کی قدرت کا خوف ہوگا، تو ہم دنیا کے چھوٹے چھوٹے انسانوں سے ڈریں گے بھی نہیں۔ اور اس طرح جب آخرت ہمارا ٹارگیٹ ہوگی تو پھر ہم ادھر ادھر نہیں دیکھیں گے۔ تو اس کو پیدا کرنے کی ضرورت ہے، اس کے لیے تھوڑی سی محنت کرنی پڑتی ہے۔ اللہ تعالیٰ کے بارے میں سوچنا، اس کی ذات کی معرفت رکھنا، یہ ساری چیزیں انسان کے لیے پھر بہت ہی آسانیاں پیدا کر دیتی ہیں۔ گیارہویں چیز جو ہم نے اپنی شخصیت میں لانی ہے انشاء اللہ تعالیٰ، وہ حکمت ہے، اور اس کے لیے دعا بھی کرنی ہے۔ حکمت کیا ہے؟ علم اور اس کے مطابق عمل کرنے کا نام۔ بہت سارا علم ہمیں مل جاتا ہے کتابوں سے، کیسٹ سے، سی ڈی سے، استادوں سے، لیکن حکمت جو ہوتی ہے وہ انسان کو پریکٹیکل نمونوں کو دیکھنے سے ملتی ہے۔ اور بعض دفعہ استاد چونکہ سامنے موجود ہوتے ہیں تو ان کا اٹھنا بیٹھنا، بات کرنا، ہر چیز انسان کو اس چیز میں رہنمائی کرتا ہے، لیکن اس کے لیے محنت کرنی پڑتی ہے علم سیکھنے والوں کو۔ ابن قتیبہ کہتے ہیں کہ انسان اس وقت تک حکیم نہیں ہوتا جب تک علم اور عمل کو جمع نہ کر لے۔ علم اور عمل جمع ہوگا تو حکمت آئے گی۔ گویا کہ آپ کہہ لیں کہ جتنا علم بڑھتا جائے گا اتنا عمل بڑھنا چاہیے، جتنا عمل بڑھتا جائے گا انشاءاللہ اتنی ہی حکمتوں کے دروازے کھلتے جائیں گے۔ حکمت نفس کی اس حالت کا نام ہے جس کے ذریعے سے انسان تمام اختیاری امور میں، اختیاری کیا ہیں؟ آپشنل، جس میں آپ کے پاس چوائس موجود ہے، آپ یہ چوز کریں یا وہ کریں، انسان تمام اختیاری کاموں میں خطا اور ثواب، سواد سے ہوگا یہ، اس کے درمیان تمیز کرتا ہے۔ خطا کیا ہے؟ مسٹیک، غلط کیا، ٹھیک نہیں کیا۔ اور ثواب کیا ہے؟ بالکل ٹھیک نشانے پہ لگی۔ ثواب کہتے ہیں تیر کا ٹھکانے پہ لگنا۔ بعض لوگ تیر چلاتے ہیں نا، ادھر ادھر نکل جاتے ہیں، لیکن وہ جس کو ٹارگٹ کیا تھا وہ نکل گیا۔ حکمت کیا ہے؟ کس بات کو کب کہاں کس سے کرنا ہے۔ اور یقین کریں جس کو حکمت آ گئی وہ خیر کثیر دیا گیا۔ قرآن پاک میں تیسرے پارے کے آغاز میں آتا ہے کہ وَمَن يُوتَ الْحِكْمَةَ فَقَدْ أُوتِيَ خَيْرًا كَثِيرًا، غالباً تیسرا یا چوتھا رکوع ہے۔ تو لہٰذا حکمت کو پانا ہے۔ حکمت و عقل کے اعتدال سے حسن تدبیر، ذکاوت یعنی انٹیلیجنس، ذکاوت ذہنی، باریک بینی، صحیح الخیال اور دقیل اعمال، دقیق اعمال اور پوشیدہ آفات نفس میں تیز فہمی جیسے اخلاق پیدا ہوتے ہیں۔ اس جملے کو میں آپ کو آسان کر کے بتاتی ہوں کہ جب حکمت انسان کے اندر آتی ہے نا، تو پھر اس کے اندر عقل کا صحیح استعمال کرنا آ جاتا ہے، پھر اس کا خیال ٹھیک ہوتا ہے، اس کی اپروچ سیدھی ہونے لگتی ہے، وہ بہت چھپی ہوئی چیزوں میں سے بھی موتی چن لیتا ہے۔ اور آپ سوچیں گے پھر حکمت آئے کیسے؟ تو وہ اس سے اوپر والی جو بات تھی نا، خوف خدا، اصل میں یہ حکمت کا سر ہے۔ اللہ کے نبی کے ایک حدیث سے بھی یہ بات ملتی ہے کہ رأس الحکمتی مخافت اللہ۔ حکمت کا سر یعنی اصل سورس آف حکمت، روٹ آف حکمہ کیا ہے؟ اللہ کا خوف۔ جتنا اللہ کا خوف زیادہ ہوگا اتنی حکمت زیادہ ہوگی انشاءاللہ تعالی۔ بارہویں چیز جو انسان کو ایک مضبوط انسان بناتی ہے وہ کیا ہے؟ کہ اللہ ہمارے ساتھ ہے۔ ये एहसास हर वक्त रहना चाहिए कि मेरा रब मेरे साथ है। इंसान नियत अच्छी रखे, अपने अज़्म बुलंद रखे, सही तरीके के मुताबिक मेहनत करे और उसके बाद मामलात अल्लाह के सुपुर्द कर दे। ये एहसास कि अल्लाह मेरे साथ है इंसान की नेकियों में इजाफे का और बुराइयों से रुकने का सबब बनता है। इसी के ज़रिए इंसान के अंदर एक ऐसी ताकत, एक ऐसी एनर्जी आती है जो उसको अमल पे मायल करती है और हालात साजगार होते हैं। और मैं तो सोचती हूँ कि ये एक जुमला डिप्रेशन से निकलने के लिए बहुत कारगर है। किसी को देखे ना डिप्रेस, तो उसको कहें ये जुमला लिख के इसको गौर करो, पढ़ो, देखो, इस पे अपना ईमान बढ़ाओ। इंशाल्लाह इससे भी अल्लाह ताला आपकी शख्सियत को मज़बूत करेगा। देखिए, जो मज़बूत पर्सनालिटीज़ होती हैं ना, वो गिरती नहीं है। मज़बूत दरख्तों की तरह जिनकी जड़ें मज़बूती से ज़मीन में गड़ी हैं, वो हल्की हल्की हवाओं से गिरते नहीं हैं। इसी तरह जिस बंदे को अल्लाह की मदद और उसकी मायत का एहसास होगा, इंशाल्लाह वो मुश्किलात में नहीं गिरेगा। 13वीं चीज़, नफ्स से सबकत और इख्तसाब। आप कह सकते हैं इख्तसाब नफ्स, यदि इंसान दिल की ना माने बल्कि दिल को मनवाए। बाज़ दफ़ा आप देखिए कि इंसान के ऊपर हसद, हर्स, गज़ब, शहवत और गुस्सा, जज्बाती होना, ये सारी बातिल कैफियात गालिब आने लगती हैं। 13वें पारे की पहली आयत में भी आता है ना, वुमा उबर्रियु नफ्सी इन्ना नफ्सल अम्मारतुम बिस्सू, कि मैं नफ्स को बेगुनाह नहीं करार देता, नफ्स तो वाकई बुराई का हुक्म देता है। तो लिहाजा इंसान अपनी नेगेटिव थिंकिंग्स को स्ट्रॉन्ग करे। ये बहुत ही ज़रूरी होता है कि बग़ैर तहकीक और जल्दबाजी से अगर कोई काम कर लेना, ये भी नफ्स की बात को मानना है, अपने नफ्स की इताअत की। किसी ने कोई बात कही, आप इमोशनल हो गए, रिसर्च नहीं की। और आपको पता है कि शैतान इन्हीं रास्तों से हमला करता है इंसान पर। हम अपनी ज़िंदगी में अक्सर देखते हैं कि जज्बात और कैफियात बहुत जल्द गालिब आ जाती हैं। हम बहुत जल्दी बदगुमान होने लगते हैं, बदज़न होने लगते हैं, गलत फहमियों का शिकार होने लगते हैं। और आज के मुसलमान तो इस कमज़ोरी का बहुत ज़्यादा शिकार है। इस वक्त आप देखिए कि एटमी कुव्वतें मुसलमानों को उस तरह तबाह नहीं कर रही जैसे बदगुमानियाँ तबाह कर रही हैं। कंट्रोल की ज़रूरत है, अक़ल की ज़रूरत है, हकीकत को मालूम करने की कोशिश करनी चाहिए, छोटी छोटी बातों और अफवाहों पर कान नहीं धरना चाहिए। वो कहते हैं कि अगर किसी ने अपने नफ्से अम्मारा को मारा तो उसने बहुत बड़े मूजी जानवर को मार दिया, ये इंसान को हलाक कर देगा। इसी तरह फिर रात को सोते हुए इंसान अपने इख्तसाब करे। हज़रत उमर का एक बड़ा प्यारा कॉल है कि हासिबू कबल अन तुहासिबू ये तुहासिबू, अपना हिसाब कर लो इससे पहले कि तुम्हारा हिसाब किया जाए। और आपको पता है कि हमारे असलाफ में अपने नफ्स के मुहासबे की बड़ी फ़िक्र थी। हमें आज दूसरों की फ़िक्र है ना, फलां कितना दीनदार है, लेकिन उनको अपनी फ़िक्र थी कि हम कितने दीनदार हैं। जुनेद बगदादी का एक कॉल है, तुम हर वक्त ये सोचते रहो कि अल्लाह से कितने करीब हुए, शैतान से कितने दूर, जन्नत से कितने करीब और दोजख से कितने दूर हुए। तो लिहाजा इख्तसाब किया जाएगा। ये लिख के भी आप कर सकते हैं, इससे बहुत फ़ायदा होता है। लिखी हुई चीज़ सामने आती है ना, इसका तरीका आप ये कर सकते हैं कि अपनी खामियों को लिखिए, एक अपनी पर्सनल डायरी बनाएं, चुन चुन के अपनी बुराइयों को लिखें। इस लेसन के साथ हम यही टिप भी रखेंगे, नेक्स्ट लेसन से पहले पहले आपने ये काम कर लेना है, चुपके से अपनी बुराइयों को लिख लें, कोड वर्ड्स में लिख लें अगर आपको डर है कि कोई दूसरा ना पढ़ ले। फिर आप उसको देखें, बहुत जो अच्छी बुरी बातें ना उनको लिखिए, फिर इंशाल्लाह टारगेट करें उसमें, जो छोड़नी आसान है ना उसको पहले छोड़ें, फिर थोड़ी बड़ी, फिर थोड़ी बड़ी, और इंशाल्लाह फिर आपके अंदर कुव्वत बर्दाश्त होगी। आखिरी चीज़ जो इस टॉपिक के तहत हम कवर करेंगे वो क्या है, दुआ। तामीर शख्सियत में दुआ का बड़ा अहम मुकाम है। अल्लाह से दुआ मांगिए, और अल्लाह के नबी ने तो एक दुआ सिखा भी दी, हर मरतबा आईना देखते हुए मांगी जाती है कि अल्लाहुम्मा कमा हसन तखल्की फहसिन खुलुकी, ए अल्लाह जैसे तूने मेरी सूरत अच्छी बनाई मेरे अखलाक भी अच्छे बना। आप ये दुआ शऊर से पढ़ेंगे, आपकी नफ्स की शरारतें ख़त्म हो जाएंगी, इंशाल्लाह आपके अज़म बुलंद होंगे, आपके अंदर कुव्वतें आएंगी, ताकत आएगी। हालात अच्छे हों या ना अच्छे हों, आप खुश रहेंगे, और आपके अंदर एक ऐसी खुशगवारी आएगी कि आप लोगों के मनपसंद हो जाएंगे। फिर आपके साथ काम करने वाले लोग बहुत खुशी से काम करेंगे। अगर एक माँ में ये खूबियाँ आ जाएं, तो आप देखेंगे कि उसके बच्चे माँ को बहुत चाहने लगेंगे। किसी बॉस में ये खूबियाँ आएंगी तो उसकी टीम के लोग उसको पसंद करेंगे। और बाज़ दफ़ा सख्त गिर लोग, ज़ुबान के तल्ख, जिनके दिल भी सख्त होते हैं, वो लोगों से दूर हो जाते हैं। तो लिहाजा दुआ, ए अल्लाह तू मेरे साथ अच्छा मामला कर दे। इंशाल्लाह हम जो रब से मांगेंगे रब हमें वही देगा। हदीस में आता है कि उद्उल्लाह व अंतुम मूक़िनून बिल इजाबा, तुम अल्लाह से मांगो, अल्लाह को पुकारो इस तरह कि तुम कबूलियत का यकीन रखते हो। एक मरतबा क्या हुआ कि एक गांव में बारिश नहीं हो रही थी, तो लोगों को सबको हुक्म दिया गया मौलवी साहब की तरफ से कि खुले मैदान में जाएंगे और सलातुल इस्तिस्का पढ़ेंगे। सब जमा होने लगे तो देखा एक 11 साल बच्ची है, वो कहने लगी ठहरो मैं भी आती हूँ। कहा कहाँ जा रही हो? कहा कि मैं छतरी तो ले आऊँ। कहा भाई वो क्यों? कहने लगी जब हम वापस आ रहे होंगे तो बारिश तो हो रही होगी। ये है उदुल्लाह वअन्तुम मूकिदून बिल इजाबा, इतना यकीन मतलूब है। इसी से इंशाल्लाह अल्लाह ताला इंसान को देने लगता है। और आप देखिए अल्लाह ताला से जितना मांगेंगे ना उतना मिलेगा। इसमें एक बड़ा प्यारा वाक्या, 1 मिनट इंशाल्लाह लगेगा इसमें, हम इसको भी देखते हैं कि एक ताबई थे सईद बिन सैयब, इनकी शहद की दुकान थी। तो एक खातून एक दफ़ा प्याला लेकर आई और कहने लगी कि शेख मेरा बच्चा बीमार है, मुझे उसके लिए शहद दे दें। शेख ने मुलाजिम से कहा कि इसको शहद का मटका दे दो, यानी पूरा कनस्तर दे दो, एक टिन दे दो। मुलाजमत ने वफादारी का सबूत देते हुए कहा कि जब ये एक प्याले में शहद मांग रही है तो आप पूरा देना चाह रहे हैं। खैर ये खामोश हुए। कुछ अरसे के बाद, कुछ देर के बाद फिर औरत ने कहा कि मेरा बच्चा बीमार है, इस प्याले में शहद दे दें। अब वो शेख जो थे उन्होंने फिर उसको कहा जाओ अंदर से इसको पूरा टिन निकाल के दे दो। मुलाजिम फिर परेशान था कि भाई एक जब प्याले से गुजारा हो सकता है तो आप इसको पूरा क्यों दे रहे हैं? तो उस वक्त पे सईद बिन मुसैब कहने लगे इस औरत ने अपने ज़र्फ़ के मुताबिक मांगा। ज़र्फ़ बर्तन को कहते हैं, यानी इसके पास जो बर्तन था ये वही ले आई, हम इसे अपने ज़र्फ़ के मुताबिक देंगे। तो लिहाजा जब हम अल्लाह से अपने ज़र्फ़ के मुताबिक मांगते हैं तो अल्लाह ताला हमें अपने ज़र्फ़ से देगा। और अल्लाह का ज़र्फ़ कितना है? इन्नल्लाह वासिउन अलीम, अल्लाह ताला वसअतों वाला और इल्म वाला है। हमें अल्लाह ताला यही खूबियाँ अता फ़रमाए। इंशाल्लाह ताला हम नेक्स्ट सेशन में कुछ ऐसे तामीरी और अखलाकी अनासिर को देखेंगे कि जो एक एक करके अगर हमारी शख्सियत में आ गए तो आप हर दिल अज़ीज़ हो जाएंगे। चाहते हैं आप? तो अल्लाह ताला से दुआ कीजिए कि हम इन बातों को सुन के इस पे अमल करने वाले बन जाएं। हर जगह हर दिल अज़ीज़, कहते ना मैं जहाँ भी जाऊँ दरवाज़े खुलते जाएं, मैं लोगों के दिलों में मोहब्बत घर करवा लूँ। अब देखिए हर लम्हे हम इन चीज़ों के मोहताज होते हैं ना। हम लोगों के दिलों में मोहब्बत चाहते हैं, हम किसी स्कूल में जाते हैं तो दिल चाहता है टीचर्स हमसे मोहब्बत करें, शादी होती है तो दिल चाहता है ससुराल वाले मोहब्बत करें। लेकिन बाज़ दफ़ा हम सोचते हैं कि ऐसा नहीं हुआ और ख़राबी उनकी गर्दानते हैं। हकीकत क्या है कि हम अपने आप को पहचान लेंगे इंशाल्लाह सब कुछ आसान होगा। ज़िंदगी रही तो इंशाल्लाह हम अगली बहुत ही अहम चीज़ों के साथ यहाँ बात करेंगे। सुभान रब्बिका रब्बिल इज़्ज़त यम्मा यसिफून व सलामुन अलल मुरसलीन वल्हम्दुलिल्लाहि रब्बिल आलमीन। अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।